दाढ़ी का बच्चा रखना चारों आइम्मा के नजदीक वाजिब है। चावल बराबर दाढ़ी कम करना, दाढ़ी मुंडाना हराम है। हम मदीने वाले की नात पे कितना मैं भी झूम रहा हूँ, आप हजरात भी झूम रहे हैं, जाहिर सी बात है हमारा कनेक्शन ही वहीं से है। हाँ, हमारा ताल्लुक ही मदीने वाले से है। हम सब इस्लाम में चलने वाले हैं, अल्लाह का शुक्र है इस्लाम का नाम लेवा है, चलने वाले तो नहीं है नाम लेवा है, कम अज कम ईमान की दौलत हमारे सीने में है। तो जो मदीने वाले का नाम आता है तो झूम जाता है इंसान, मजा आ जाता है उसको, मस्ती छा जाती है उसको, आशिक बन जाता है। मगर कुरान शरीफ की आयत देखी जाएगी, قل ان كنتم تحبون الله فاتبعوني يحببكم الله. فرما دیجئے اگر تم اللہ سے محبت رکھتے ہو تو صرف ان باتوں سے کام نہیں بنے گا. فتبعونی, نقل کرو حضور صلی اللہ علیہ وسلم کی ہر بات میں, نقل ہیئر اسٹائل میں, نقل داڑھی میں, نقل آنکھوں میں, نقل زبان میں, نقل ہاتھ میں, نقل پیر میں, نقل کانوں میں, نقل. مطلب ہر وقت احکامات پوچھو نا, کیا احکامات ہیں؟ یعنی یہ احکام ہے, ناؤ اللہ معاف فرمائے کہ داڑھی شیف کر دو, یہ حکم ہے کیا؟ یہ داڑھی بڑھانے کا حکم ہے, اور پھر کتنی بڑھانی ہے یہ بھی حکم دے دیا. حج یا عمرہ کرو تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں, جب صحابہ فرماتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کو ہم نے دیکھا جب حج یا عمرہ کرتے, داڑھی ایک مٹھی میں پکڑتے تھے, ایک مٹھی زیادہ ہوتی ہے اس کو کاٹ دیتے تھے. اس کا مطلب ہوا ایک مٹھی رکھ سکتے, ایک مٹھی سے کم نہیں کر سکتے, اور یہ واجب ہے داڑھی رکھنا. حکم معلوم کرے نا, معلوم ہی نہیں کرتے. یار جب زیادہ معلومات ہو جائے گی تو عمل بھی کرنا پڑے گا. یہ بیوقوفی والی بات ہے. فاسألوا اہل الذکر ان کنتم لا تعلمون, اگر تمہیں پتہ نہیں ہے کہ کیا حکم ہے تو معلوم کرو علماء سے, مفتی علیہ کرام کے پاس بیٹھو, ان سے مشورہ کرو کہ بھائی میں یہ کلین شیو کر رہا ہوں, یہ کیا حکم ہے, کالی کمبلی والے نے کیا فرمایا اس کے بارے میں, کیا کچھ گنجائش نکلتی ہے؟ کوئی گنجائش نہیں ہے اس میں, داڑھی شیف کرنے کی کوئی گنجائش ہے ہی نہیں. اتنا پیارا مہینہ ہے, حقیقت میں جو محروم رہا اس رات سے وہ محروم ہی رہ گیا. کم از کم توبہ کر لیں نا داڑھی شیف کرنے سے. کیا کس سے؟ آفس سے والوں سے ڈر رہے ہیں, بیوی سے ڈر رہے ہیں, بچوں سے ڈر رہے ہیں, خاندان والوں سے ڈر رہے ہیں, معاشرے والوں سے ڈر رہے ہیں, عید کے دن جو لوگ آئیں گے ان سے ڈر رہے ہیں, بھابھی سے ڈر رہے ہیں, سالی سے ڈر رہے ہیں. یہ سب پاور میں جائیں گی ساتھ ہماری نامحرم عورتیں جن سے ہم ڈر کے بیٹھے ہوئے ہیں. کوئی قبر میں ساتھ نہیں جائے گا, سب اکیلے یہاں پہ جانا ہے. اللہ پوچھیں گے ارے بھائی تمہیں اتنے 70 سال دیے, 60 سال, 60 رمضان آئے, اتنے تم روئے دھوئے, اتنے عالم آئے بیان کرنے, مشائخ آئے, کسی نے داڑھی کا مسئلہ بیان ہی نہیں کیا. وہ یہ کہہ سکتا ہے اگر نہ بھی کیا ہو تو آپ نے معلوم کیوں نہیں کیا ہو کہ میرے 6 فٹ کے جسم پہ مجھے کیا کرنا چاہیے؟ کنڈر گارڈن سے لے کے انٹر تک, یونیورسٹی تک کچھ سکھاتا تھوڑی ہے دین. یہ تبلیغ جماعت والے محنت کر رہے ہیں, علماء کرام محنت کر رہے ہیں, مشائخ محنت کر رہے ہیں, تو کچھ ہمارے دل میں قرب کے پھول کھلتے رہتے ہیں. دل میں قرب کے پھول کھلے, کانٹے عیسیاں کے نکلے, آنے لگے تیری خوشبو, لا الہ الا ہو, لا الہ الا ہو. یہ قرآن شریف کی آیت کا جز ہے لا الہ الا ہو, اس پہ یہ شعر بنا دیا. بتائیے تو اللہ تعالیٰ پوچھ سکتے ہیں نا بھائی, جوانی دی تھی کہاں برباد کی, اللہ نے تمہیں مال دیا تھا کہاں خرچ کیا, اور اتنے پیارے پیارے رمضان کے دن دیے, شب قدر دی, عطا فرمائی, تو تم نے اسے کیوں نہیں قدر کی؟ قدر کرنی چاہیے, قدر اس کا نام ہی قدر ہے, لیلۃ القدر, اس کی قدر کریں. قدر کیا ہے؟ اور اتنی عظیم و شان ہے کہ اللہ تعالیٰ جبریل علیہ السلام کو بھیج رہے ہیں, چلو بھائی تم وہی لے کر آتے تھے حضور صلی اللہ علیہ وسلم کے پاس, اب میرے بندوں کے لیے بھی تم اترو. ماشاءاللہ جبریل علیہ السلام اتر رہے ہیں بھائی. ہاں پوچھ لی کسی عالم سے جا کے, تفسیر دیکھ لیجئے اس کی لیلۃ القدر والی. اور صرف وہ اکیلے نہیں اترتے, ان کے ساتھ فرشتوں کی پوری جماعت اترتی ہے لیلۃ القدر کے اندر, سب جگہ پھیل جاتی ہے وہ جہاں لیلۃ القدر ہوتی ہے. اور جو بھی عبادت کر رہے ہیں, قام رم آیا ہے حدیث میں, جو لفظ آیا ہے من قام فی لیلۃ القدر, مفہوم ہے لیلۃ القدر میں جو کھڑے ہو کے نماز پڑھ رہا ہو. مگر اس کی تشریح میں حضرت مفسرین لکھا ہے کہ یعنی اگر کوئی ذکر اور تلاوت بھی کر رہا ہوگا تو وہ بھی اسی میں شامل ہوگا, اور اعتکاف والے اگر سو بھی رہے ہوں گے ان کو سوتے ہوئے بھی لیلۃ القدر مل جائے گی. ہاں اچھا, یہ لیلۃ القدر شروع ہوتی ہے مغرب کے بعد, مغرب سے بات شروع ہو کے طلوع فجر تک رہتی ہے. اس میں تھوڑی بہت بھی کوئی نماز تو سب پڑھتے ہیں, مغرب بھی پڑھی, عشاء بھی, تراویح بھی پڑھی, اور پھر تہجد میں بھی اٹھ جاتے ہیں, تہجد بھی پڑھتے ہیں, سحری بھی کرتے ہیں, دعائیں بھی مانگتے ہیں, تو یہ لیلۃ القدر تو مل ہی جاتی ہے. پھر کوئی ایکسٹرا عبادت کر لے تو ماشاء اللہ نورن علی نور. مگر ایک بات ہے بھائی, عبادت تو شیطان نے بھی بہت کی تھی, دنیا کا کوئی کونا نہیں چھوڑا تھا, اور منع نہیں ہے عبادت کرنی چاہیے, نفلی عبادت میں اس کی منع نہیں کر رہا, مگر بتا رہا ہوں کہ عبادت کر کے اکڑ نہیں آنی چاہیے. بس میں ہی سب سے زیادہ عبادت گزار ہوں اور دنیا میں کوئی کر ہی رہا, سب لوگ غفلت میں بیٹھے ہوئے, بس میں جاگ رہا ہوں پوری رات, میں تو بکری کرتی ہوں. یہ اللہ کا فضل ہو رہا ہے جس کو دو نفل پڑھنے کی توفیق ہو رہی ہے, تلاوت کرنے کی, ذکر کرنے کی, مجھے بیان کرنے کی اللہ دے رہے ہیں توفیق. ہم کراچی سے اللہ تعالیٰ ہمیں لے کر آئے,
अभी एक और जगह बयान था, बयान पे बयान हो रहे हैं, बस अल्लाह ताला बयान वाले ही मौलवी बन गया हूं मैं, अल्लाह अमल वाला बना दे। है बयान से ज्यादा अमल जरूरी है। सहाबा कराम अमल वाले थे। अमल वाले की खामोशी में भी नूर होता है, उसके हंसने में भी नूर होता है, बयान करे ना करे और अल्लाह ताला उसको सराफा नूर बना देते हैं, नूर ही नूर। तो हम नहीं चाहते, हर मुसलमान के दिल में नूर होता है, गुनाह करके वो कम होता है, कम 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 कम, बिल्कुल कम वाला नहीं है, बिल्कुल कम हो जाता है, मगर रहता है ईमान के नूर तो रहता ही है। ईमान का कलमे का नूर नहीं है क्या हर मुसलमान के दिल में, मगर गुनाह करके जंग लगता रहता है। हदीस के अल्फाज हैं, आपकी बातों से मेरी बातों से कुछ होने वाला नहीं है। काली कमली वाले फरमा दिया वो हक बात है, एक गुनाह करोगे धब्बा लग जाएगा, गाने सुन लिए धब्बा लग गया, झूठ बोल दिया धब्बा लग गया, दाढ़ी मुंडा दी ये तो बहुत बड़ा धब्बा लग गया, नमाज छोड़ दी धब्बा लग गया, रिश्वत ले ली धब्बा लग गया, बीवी की पिटाई कर दी धब्बा लग गया। क्यों पिटाई की? अल्लाह की बंदी है या गुलाम है? हमारी अल्लाह की बंदी है भाई, गुलाम समझ के रखा हुआ है, अपने मासी समझ रहे हैं। अरे आशिकाना रहना चाहिए बीवी के साथ, भले गुड्डी भी हो जाए तो उससे बोलो है मेरी गुड़िया, शकर की गुड़िया, बाहरी मेरी गुड़िया। जवानी में नफसानियत की वजह से प्यार किया कि अपनी ख्वाहिश पूरी करनी थी, अब बुढ़ापे में जरा रहमत का मामला कीजिए, जवानी में आपका साथ दिया, बच्चे हो गए उससे, अब माशाल्लाह नाना दादा बन गए, पोते वाले हो गए, नवासे वाले हो गए, अभी भी प्यार देना चाहिए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब घर में जाते थे, एक औरत की अभी शिकायत आई है कि मेरा शोहर जब घर आ रहा है तो मुझसे कोड़े में आ रहा है, और मेरे मुरीदीन में से हो, मुरीद हो या नहीं हो मुझे तो उससे कोई गरज नहीं, बताओ हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तरीके के खिलाफ जो चल रहा है, बस वो कोई भी हो तो शख्स वो नालायक शख्स है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब घर में जाते थे मुस्कुराते हुए जाते थे, आप मुंह सिकोड़ के जा रहे, क्या हमारे बुजुर्गों ने ये सिखाया, क्या काली कमली वाले ने ये सिखाया? मुस्कुराते हुए चेहरे से जाइए भाई, सारी टेंशन डिप्रेशन खत्म हो जाएगी, है ना। एक जिहाद से फारिग हो रहे हैं दूसरे जिहाद पे जा रहे हैं, मगर जब घर जाते थे हजरत आयशा फरमाती हैं रज़ी अल्लाह अन्हा मुस्कुराते हुए चेहरे से जाती थी, कहा नहीं मुस्कुराना, क्या टेंशन है। अभी मैंने बताया मदनी मस्जिद का बयान ही इससे शुरू हुआ, मुसलमान तो मजे में ही मजे में है, कोई परेशानियां ही सबर कर ले है, और जब कोई तनख्वाह बढ़ गई, सैलरी बढ़ गई, ओहो इम्प्रूवमेंट हो गई, कारोबार अच्छा चल गया, खुशी मना रहे हैं, शुक्र अदा करें, और जब इंतकाल हो गया सबर करें, सबर शुक्र, मुसलमान मजे ही मजे, सबर में भी अजर मिलता है, जरा सा कांटा चुभ जाए गुनाह माफ हो जाता है, बताओ ना। बताइए जरा, बुखार हो गया गुनाह माफ हो गए, किसी का इंतकाल हो गया उसने बहुत सवाब मिलता है जो सबर करता है ना, एतराज ना कर, जैसे अभी हमारे ड्राइवर थे नवीद भाई, इसी वजह से हमें देर हुई वरना हम पूरे टाइम पे पहुंचते, मुझे पता है कि एहतिकाफ वाले इंतजार कर रहे होते, मैं इसका बड़ा ख्याल रखता हूँ, जब वक्त दिया है तो वक्त पे ही जाना चाहिए। ये मुसलमान की आज हम पाकिस्तानियों में और बल्कि क्या माफ मुसलमानों में ये खराबी पाई जाती है, टाइम देते हैं 12 बजे का, आते हैं 1 बजे, ये खराबी हम मुल्लाओं में भी पाई जाती है, किसी को टाइम दे दिया अब वो इंतजार कर रहे हैं बेचारा। हुजूर सल्लल्लाहु अलैहि वसल्लम कितने प्यारे थे, जो वक्त दिया था इंतजार फरमाते रहे इतने अरसे, देर तक गालिबन एक दिन तक कि आएगा आएगा, वादा खिलाफी नहीं फरमाई, ये हम लोग कैसे हैं, टाइम दिया इतने बजे का जा रहे हैं इतने बजे, ये सब क्या है, ये दीन है, जबी तो लोग दूर हटते हैं, पर हमारी मजबूरी हो गई। ये हमारे नवीद भाई अल्लाह उनके वालिद साहब का अचानक इंतकाल हो गया, जो हमारे साथ गाड़ी चलाते हैं, तो फिर उन्होंने इन साहब को भेज दिया माशाल्लाह, ये भी तबलीगी हैं, डॉक्टर भी हैं माशाल्लाह, बाशरा दाढ़ी देख के खुशी हो गई, मजा आ गया, बताया था मेरा भी बयान इन्होंने सुना हुआ, हैदराबाद में जगह जगह होते रहते हैं किस किस ने बयान सुने हुए, तो बहरहाल तो अल्लाह उनके वालिद की मगफिरत फरमाए और उनको सब्र दे, ये बड़ा सानिया होता है किसी के वालदैन चले जाए, किसी का कोई भी चले आए और अचानक चले आए, एकदम से खबर मिलती है, तो उस वक्त जरा हिम्मत से काम लेना चाहिए, अब क्या करना चाहिए, रोना धोना नहीं, मर्द है सब्र करें, जल्दी से सुन्नत के मुताबिक सारा एहतमाम करें, खुद दहलाए, खुद कफन दे, एदी वालों के सपोर्ट ना करें, तरीका अहकाम मैयत किताब मिलती है डॉक्टर अब्दुल हय आरिफी रहमतुल्लाह, अपने घर में रखें और स्टेप बाय स्टेप उसमें एक एक पॉइंट लिखा हुआ है कि कैसे नहलाना है, क्या करना है, क्या लेकर आना है, पानी गर्म करना है, नीम की पत्तियां लानी है, क्या करना है, सब लिखा हुआ है उसमें सुन्नत के मुताबिक, और सतर का ख्याल रखना है, नाफ से घुटने तक छुपाना है मरद गुसल कर देते वक्त सुन्नत के मुताबिक, अगर नहीं आता किसी आलिम मुफ्ती से या महल्ले में कोई तजर्बेकार आदमी हो उससे, इसका बड़ा सवाब है गुसल देने का, वालदेन को तो खुद गुसल देना चाहिए, वालिद साहब को, वालदा को औरतें देंगी, खवातीन को खवातीन, मर्द को मर्द, खबर में सुन्नत के मुताबिक कैसे लेटाना है, मैं एक जगह हमारे अभी पिछले 4-5 महीनों में बड़े इंतकाल हुए खानदान में, बूढ़े बूढ़े सारे लोग चले गए, नाना चले गए, दादा चले गए, नानी का इंतकाल हो गया मेरे, बहरहाल कोरोना की वजह से नहीं वैसे ही, तो मैंने बहुत सारे जनाजे देखे, तो अल्लाह का शुक्र है मैं हर जगह पहुंचा हुआ था, और कब्र में जब लिटाते वक्त तक मैंने सुन्नत का इख्तलाफ नहीं होने दिया, अल्लाह का शुक्र है। मैंने बताया भाई इस तरह खुद एक दादा के कब्र में तो मैं खुद ही उतर गया था, कराची में दफनाया और उनको मैंने खुद उठा के यूं करके, यानी सिर्फ गर्दन क़िबला रुख नहीं होनी चाहिए बल्कि पूरा किसे पीछे क्या कहते हैं पीठ को क़िबला रुख कर देना चाहिए, ये सुनना। तो मेरे उस वक्त दिल में एक बात छोटी सी इल्हाम हुई कि अल्लाह ताला देखिए इसी पे बख्शिश कर देंगे, देखो मुर्दे को ये सुन्नत के मुताबिक जो है इसने कब्र में आखिर में सुन्नत के मुताबिक लेटा है, इसी पे बख्शिश नहीं हो रही। अल्लाह ताला तो रहमत हक बहाना मी जावर, अल्लाह की रहमत तो बहाना ढूंढती है कि देखो अपने दादा को ये सुन्नत के मुताबिक कर रहा है तो दादा की मगफिरत हो जाएगी, सुन्नत के मुताबिक इसके आखिर में इसको लिटाया गया, क़िबला रुख लिटाया गया, कैसे अल्लाह ताला तो बहाने ढूंढते हैं मुसलमान को बख्शने के लिए, है ना। तो ये भी लैलतुल कद्र भी एक बहाना है हमारी मगफिरत का, अल्लाह ताला ने ये बहाना बना दिया कि हजारों की जमात में फरिश्ते उतर रहे हैं इस वक्त, और उसमें हदीस में लिखा हुआ है, हम किताब लाए मगर अभी वक्त नहीं है उसका पढ़ने का, उसमें यही बात लिखी है इस रात से जो महरूम रहा वो हकीकत में महरूम ही रहा। महरूम कौन रहता है? कीना रखने वाला। कीना किसे कहते हैं? दिल में इंतकाम का जज्बा हो। महरूम कौन रहता है? शराब मुस्तकिल पीने वाला। महरूम कौन रहता है? टखने छुपाने वाला। महरूम कौन रहता है? गाने सुनने वाला। महरूम है ये। हाँ मगर अगर कोई इसमें मजमे में ऐसा शख्स बैठा हो जो मैं बातें बता रहा हूँ उसमें ये पाई जाती है, तौबा कर ले, अभी बैठे बैठे कर ले कि भाई मैं शराब नहीं पीऊंगा, गाने नहीं सुनूंगा, कीना जिसके दिल में अगर कीना है तो ये करें कि अल्लाह से माफी मांग लें, और जब एहतिकाफ से फारिग हो जाए या और कोई बगैर एहतिकाफ वाले लोग बैठे हैं, कीना इंतकाम का जज्बा है तो उससे जाके उससे दुआ कराएं, उसका नाम लेके दुआ करें ताकि उसकी मोहब्बत दिल में पैदा हो। कीने वाले की मगफिरत नहीं होती, इसके बार बार हदीस में आया है कीने वाले की मगफिरत नहीं होती। अब कीना तो तस्किए नफ्स से निकलेगा, कीना दिल की बीमारी किसी को नजर आ रही है? मेरे अंदर आपके अंदर किसी को नजर आ रही है कीने की बीमारी? किसी को नहीं पता चल रहा, ये तो दिल के अंदर की बीमारी है। काली कमली वाले सुभान अल्लाह, और कुरान और हदीस में ये बता दिया जाहिरी गुनाह भी छोड़ दो बातिनी गुनाह भी छोड़ दो, दिल भी साफ होना चाहिए मुसलमान का। बहुत से लोग ऐसे प्यारे होते हैं माशाल्लाह, बजाय दाढ़ी नहीं होती, दिल बड़ा अच्छा होता है उनका, किसी के लिए बोझ और कीना बुराई नहीं चाहते, वो इंसानियत होती है उनके अंदर। बहुत से दाढ़ी वाले हैवानियत होती है उनके अंदर, मैं सही बता रहा हूँ, एहसास ही नहीं, जमीर मर चुका है कि क्या हो रहा है हमारे सामने है। माशाल्लाह कुछ जो अल्लाह वाले सच्चे लोग होते हैं दाढ़ी वाले वो तो माशाल्लाह, ये क्या बात, मैं बता रहा हूँ कि सिर्फ दाढ़ी रख ली और बातें इनकी इस्लाह की कोई फिक्र ही नहीं, दिल में इतना कीना और बुग्ज भरा हुआ है हर वक्त घर में जाके गालम गलोच कर रहे हैं, गुस्से की इस्लाह ही नहीं करवाई। ये गुस्सा क्या है? कीने की तो शाख है, तकब्बुर की तो शाख है ये सब कुछ। और इसी तरह माँ बाप के सताने वाले की मगफिरत नहीं होती जो माँ बाप को सताता है, यानी अल्लाह को ये इतनी जबरदस्त रात में माँ बाप सताने वाले की मगफिरत ही नहीं फरमाएंगे अल्लाह ताला। आप बताइए जरा, तो इन सब वहीदों से हमें बचना चाहिए, बचेंगे ना इंशाल्लाह। देखो अपने जायजा ले लें, अपने आप से दिल से पूछ लें कि मैं इनमें मुलविस तो नहीं हूं, अगर है तो कोई परेशानी की बात तो नहीं है।
आपको आता है? हाँ चले,
गुस्ल के लिए बुला रहे हैं नवीद भाई माशाल्लाह। अभी वही बात हो रही थी कि कोई सुन्नत के मुताबिक देने वाला हो जाए जरूर, बहुत सवाब है, हिम्मत है ना आपकी, बेहोश नहीं हो जाना, कुछ खा पी के चले आना, सहरी में आ जाइएगा हमारे पास, माशाल्लाह बहुत अच्छी बात है, बहुत सवाब का काम है। माशाल्लाह अल्लाह उनके वालिद की मगफिरत फरमाए। अच्छा ये बात भी है कि मुबारक रात मिल गई, शब कदर मिल गई, तेजवी शब, ये भी बड़ी मुबारक। हमारे हजरत जो हैं हजरत शाह फिरोज मेहमद साहब दारुकातुम आलिया, कितने साल? 2 साल पहले, 3 साल, 3 साल पहले उनके वालिद का इंतकाल हुआ, रमजान नहीं हुआ, एक बहुत बड़े आलिम ने उनको फोन करके कहा हम क्या ताजियत करें हैं, हम क्या ताजियत करें, अल्लाह ने उनको अपने पास वहां पे जन्नत में बुला लिया, अपने पास जन्नत में शबे कदर में जो इसका इंतकाल हो उसकी क्या ताजियत की जाए, वो तो अल्लाह के पास सीधा मोहब्बत में जन्नत में जाएगा वो तो, है ना। बहुत अल्लाह वाले थे शाह फिरोज अहमद साहब के वालिद साहब माशाल्लाह।
اللہ تعالی ہمیں بھی اپنی رحمت سے ایک اچھی موت اللہ والی یعنی فاطمہ ایمان میں فرمائے اور کوئی مبارک راتوں میں موت عطا فرمائے, جمعے کی رات ہو گئی یا روضہ اقدس کے سامنے موت عطا فرمائے مدینہ منورہ میں. دعا تو یہ مانی چاہیے اے اللہ شہادت کی موت مدینہ منورہ میں عطا فرما اور روضہ اقدس سے قریب جنت البقیع میں میرا مدفن بنا دے. اللہ کے لیے کوئی مشکل نہیں ہو سکتا ہے, عمرے میں گئے حج پہ گئے ہمارا وہاں انتقال ہو جائے. کتنے بزرگوں کا وہاں انتقال ہوا, بڑے بڑے عالم وہاں پہ مدفون ہیں, پہلے ہی بتایا تھا میں نے, مفتی عاشق الہی صاحب رحمۃ اللہ علیہ, شیخ العزیز حضرت مولانا زکریا صاحب رحمۃ اللہ جنت البقیع میں آرام فرمائے, اور بھی بڑے بڑے عالم بہت قاری صاحبان ہمارے اکابر کے ماشاء اللہ وہاں پہ دفن ہیں. تو اس لیے مدینہ شاہ نواز شریف پڑھتے پڑھتے یہ باتیں شروع ہو گئیں. مدینہ شریف میں جب میں جھوم رہا تھا تو کتنا مزہ آ رہا تھا, تو مدینے والے کی لقد کان لکم فی رسول اللہ اسوہ حسنہ, بہترین نمونہ حضور صلی اللہ علیہ وسلم ہے. دیکھ لیں ہم کس کو نمونہ بنا رہے ہیں, نمونہ تو بنایا ہوا ہے حضور صلی اللہ علیہ وسلم, چل رہے ہیں یہودیوں کے طریقوں میں, یہ کیسے, یہ کیا بات ہے, یہ قول اور فعل میں تضاد کیوں ہے؟ نمونہ تو حضور صلی اللہ علیہ وسلم کو بنایا ہوا ہے نا, تو بہت پیارے ہیں, نعت پہ جھومتے ہیں, مگر قرآن شریف کی آیت کیا بتا رہی ہے, فتبعوہ نقل کرو حضور صلی اللہ علیہ وسلم کی ہر بات میں, بال سنت کے مطابق ہو, چاروں طرف سے برابر ہو, یا کانوں کی لو تک پٹے رکھ سکتے ہیں یا جس طرح میں نے بال منڈوائے ہیں اس طرح بال صاف کروا لیں, اور تین طریقے سے بال رکھ سکتے ہیں, مگر پٹے بال رکھنے سے میرے شیخ منع فرماتے تھے جوانوں کو, بوڑھے لوگ بھرے رکھنے, کیونکہ وہ آج کل لڑکے پونی باندھ رہے ہیں. اس پہ ایک طائف صاحب کا شعر ہے کہ یہ شعر و شاعری نہیں ہوتی جو میں سنا رہا ہوتا ہوں, یہ اصلاحی اشعار ہوتے ہیں. کوئی یہ نہ بولے آ کے بڑے کمال آ کے شعر و شاعری کرتے رہتے ہیں, ہماری عبادت میں خلل ڈال دیا. یہ عبادت میں خلل نہیں ڈالا ہے, حسان بن اصل میں علم کی کمی ہے. حسان بن ثابت رضی اللہ تعالیٰ عنہ شاعر رسول تھے اور ممبر رسول سے اشعار سناتے تھے, اور حضور صلی اللہ علیہ وسلم فرماتے اور سناؤ اور سناؤ اور سناؤ, حتیٰ کہ 100 اشعار سنائے انہوں نے, مگر اس میں جہاد کے اشعار تھے, اللہ کی محبت کے اشعار, حضور صلی اللہ علیہ وسلم کی محبت کے اشعار, اس میں کوئی شعر کی باتیں نہ ہو, میوزک نہ ہو, ڈھول ڈرپا قوالی نہ ہو. یہ سنیے گا جوانوں کے بارے میں, وہ جوانوں کی حالت ہوئی ہے ان کی زلفوں میں پونی بندھی ہے, مسجد آنے کے ہیں کب وہ قابل, ان کے پاؤں میں مہندی لگی ہے. لڑکیوں سے ملنے چلے آئیں گے, لڑکوں سے ملنے چلے آئیں گے, مگر مسجد نہیں آئیں گے, بائک اسٹارٹ کر کے جاب پہ چلے آئیں گے, مسجد نہیں آئیں گے. ارے بابا دو قدم میں تو قدم قدم میں تو مسجدیں بنی ہوئی ہیں, حیدرآباد میں, کراچی میں, پورے پاکستان میں, ہاں مسلح بنے, مساجد بنی ہوئی ہیں, مسلح سے بہتر مسجد میں پڑھنا چاہیے, 27 گنا ثواب ہے مسجد جماعت سے پڑھنے کا. جو جان بوجھ کے جماعت چھوڑتا ہے اس کو بہت بڑا گناہ ہے, یہ شخص جو ہے بہت بڑا گناہ کر رہا ہے جان بوجھ کے جماعت کی نماز چھوڑ دیتا ہے. ابھی تو بڑا جوش چڑھا ہوا ہے, ماحول ملا ہوا, یہ بھی اچھی بات ہے, منع نہیں کر رہا, یہ بڑی, یہ اس کا مطلب یہ نہیں کہ آپ لوگ اعتکاف سے مایوس ہو جائے, یعنی ایک اللہ نے ایک بڑی نعمت دی ہوئی کہ اللہ سے لو لگا کے بیٹھے ہوئے ہے نا. اب امتحان ہوگا, عید جب چاند رات چاند نظر آتا ہے اعتکاف والے اتنے خوشی خوشی بھاگ رہے ہوتے ہیں, بستر اٹھاؤ یار چاند نظر آیا کہ نہیں آیا. ایک صاحب چاند دیکھنے اوپر چھت پہ گئے, دیکھا کہ چاند کے ابا بھی سر پہ چھت پہ کھڑا ہوا تھا, وہ کسی اور کو دیکھنے گئے تھے. ہمارے حضرت ہنساتے بھی بہت سے تھے, مفتی عاشق الہی صاحب فرماتے تھے ذرا ہنسی تھا فقط ہنسی تھا, اور ہنسنے سے عبادت والوں کو اگر ہنسا دی جائے نا تو ان کو اور عبادت میں مزہ آتا ہے. ہنسی وہ دل کو غافل کرتی ہے جو فلم اور ڈراموں کے ساتھ دیکھنے کے ساتھ کامیڈی کلپ کے ساتھ جو دیکھ رہے ہیں, یہ ہنسی دل کو اللہ سے غافل کرتی ہے. مگر نیک لوگوں میں ہنسنا برا نہیں, صحابہ کرام بھی ہنستے تھے ماشاء اللہ, حضور صلی اللہ علیہ وسلم ایک دفعہ مسکرائے, ان کی داڑھیں مبارک نظر آئی. علم ہونا نہیں ہے, پوچھ لیے کسی مفتی صاحب سے اس بارے میں, اور مسکراتے ہوئے چہرے والے سے لوگ قریب بھی آتے ہیں, یہ ماشاء اللہ یہ مولوی صاحب تو بہت مسکراتے ہیں. اچھا یہ مولوی یہ لفظ ہے مولانا صاحب, مولوی حیدرآبادی حیدرآباد والا, مولوی مولا والا ہے نا, لوگ بولتے مولی صاحب نہیں مولوی, اور یہ بڑے پیارے لوگ ہوتے ہیں, ہر حال میں اللہ سے راضی رہتے ہیں ماشاء اللہ, کم تنخواہ پہ راضی, امامت کرا رہے ہیں, مسجد مدرسے میں پڑھا رہے ہیں, اور مست شاد رہتے ہیں, لائٹ چلی گئی تو چلی گئی, پیسے نہیں ہیں تو نہیں ہے, کھانا کبھی دال کھا لی کبھی دہی روٹی کھا لی, بس پھٹے پرانے کپڑے پہنے, مگر آج کل تو ماشاء اللہ تعالیٰ فضل فرما رہے ہیں, کچھ لوگوں کو اللہ تعالیٰ زیادہ مال دے دیتے. اچھا مال کی ترقی سے کچھ نہیں ہوتا کہ کوئی کسی کا مال زیادہ ہے تو وہ کوئی, مال سے کیا ہوتا ہے, مال ضروری ہے مگر اس کی وجہ سے کوئی عزت نہیں ہے, عزت تو تقویٰ کے اندر ہے. صحابہ کرام حضرت ابو ہریرہ رضی اللہ عنہ इतनी उनको भूख लगती थी बेहोश होकर गिर पड़ते थे वो, तो क्या नाकाम हो गए क्या? अगर कोई शख्स गरीब है और दीन पे चलता है तो कामयाब है, और एक शख्स अमीर है दीन पे नहीं चलता नाकाम है। पैसे से सरदारी जीनत जेबो जीनत मिल गई, अरे बड़ी अच्छी सब चीजें, कपड़े वपड़े अच्छे पहन लिए, फिर ऑटो गाड़ी में घूम रहे, एसी में, घर में एसी लगा लिया, यूपीएस लगा लिया, जनरेटर लगा लिया, क्या बताइए इससे दिल ठंडा होता है क्या? एसी से कोई दिल ठंडा होता है? खाले ठंडी हो जाती है। मौलाना मजहर साहब का तुम्हारी ये बात फरमाते हैं कि एसी से खाले ठंडी होती है, दिल ठंडा नहीं होता। दिल जब ठंडा होगा, जब सच्ची तौबा करेंगे, अल्लाह से माफी मांगेंगे कि आज के बाद से मैं कोई गुनाह नहीं करूंगा, यहूदियों के तरीके पर नहीं चलूंगा। यहूदियों ने अंबिया को शहीद किया है, हम उन्हीं के तरीकों में चल रहे हैं। अपनी जिंदगी का जायजा तो लें, मैं किस किस जिंदगी के शोबे में यहूदियों की नकल उतार रहा हूं। पहले अपनी 6 फुट के जिस्म को देखें, 5 फुट के जिस्म, 6 साढ़े 5 फुट के जिस्म को, दफने छुपाना भी यहूदियों के नकल है। बुखारी शरीफ में आता है जो मास्करा मिनल काबैन मिनल इजारे फिन नार, ये दफने ऊपर से जो लिबास आ रहा है उसे दफने छुपेगा, जहन्नम की आग में जलेगा। और शबे कदर में दफने छुपाने वाले की मगफिरत नहीं होती भाई, खड़े हो चल रहे हो 24 घंटे मर्दों के ढकने खुले रहने चाहिए। और ये इम्तिहान होगा चांद रात और ईद के दिन, लोग नए नए ड्रेस पहनते हैं, और जब ईद के दिन नमाज पढ़ने, मजदूरी का दिन होता है, पूरे रमजान की अल्लाह ताला इनामात से नवाजते हैं, भाई मैं तुमसे राजी हो गया, आज मैं तुम्हें इनाम दूंगा। इनाम लेने आ रहे हैं दाढ़ी शेव करवा के, एहतिकाफ में दाढ़ी बढ़ गई थी, अब शेव करवा के आ रहे हैं, इनाम लेने आ रहे हैं टफने छुपा के, कुर्ता नया पहना, बड़े अच्छे कलर लगे हुए पहने, अच्छी एक शलवार ऊपर करने में क्या जा रहा है? शलवार बड़ी बनवाई क्यों? पैंट इतनी बड़ी बनवाई क्यों? पैंट तो बचना ही चाहिए, मगर अगर मजबूरी की वजह से पहना है तो पैंट छोटी कटवा लें ताकि टखनों से ऊपर है, मैचिंग के मोजे पहन लें, मगर बिला वजह पैंट शर्ट नहीं पहनी चाहिए। अभी मदनी मस्जिद में मैंने बताया, रमजानों में क्या जरूरत पैंट शर्ट पहनने की? अभी कौन सी आफत आ पड़ी है? बहुत मजबूरी है, काम पे जाना है, ठीक है, उन्होंने मशीनों पे काम करना है, शर्ट बाहर निकाल के चलो अंदर भी कर ली, मगर टखनों से ऊपर हो। मगर अभी क्या मजबूरी है मस्जिद के अंदर शबे कदर के अंदर पैंट शर्ट पहनने की? चलो अगर जॉब से आ रहे हैं जल्दी से आ गए तो ठीक है, मगर मैं किसी से बदगुमानी नहीं कर रहा, सिर्फ बता रहा हूँ कि कोशिश करनी चाहिए कुर्ता शलवार में रहे इंसान, और जॉब भी ऐसी तलाश करे जो कुर्ता शलवार वाली हो। अगर इंसान ठान एक में बहनों ही है माशाल्लाह, अच्छी पोस्ट काम अल्लाह ने उनको दिया है, कुछ सलाहियत है वगैरह, जो भी डिग्री है उनके पास, उन्होंने जगह जगह जॉब तलाश की, अच्छी अच्छी तनख्वाहें मिल रही थी, मगर उसने ठान लिया था मैं पेंशन वाली जॉब नहीं करूंगा। अब अल्लाह ने ऐसी जबरदस्त जॉब दिलाई उसको कि वो कुर्ते शलवार में जाता है नमाज, और उसको तबलीगी मिले, उसके बॉस तबलीगी है माशाल्लाह, और बुजुर्गों से बड़ी मोहब्बत रखते हैं आलिमों से, और उसने कहा भाई आप इसी तरह आया करें कुर्ता शलवार में कलफ लगा के, कोटी वोटी पहन के आया करें, जरा कोटी तो पहन सकते हैं, और टखने खोल के मोजे पहन के जाते हैं टोपी लगा के, और उनको उन्होंने गाड़ी भी दे दी कि आप तो दीनदार माशाल्लाह अल्लाह वाले मालूम होते हैं, गाड़ी भी मिल गई। बताइए कोई ठान लेना, थोड़े दिन मुश्किल होगी फिर अल्लाह मदद भी फरमाते हैं। और कोई ऐसे ही बस मना नहीं है, पैंट शर्ट पहन सकते हैं, गुंजाइश है इसमें, मुफ्ती आने कराम ने गुंजाइश दी, मैं बता रहा हूँ कि बिला वजह नहीं पहननी चाहिए। और छोटी छोटी बच्चियों को और बच्चों को लड़कों को क्या लिबास पहनाते हैं, इनको क्या जरूरत है पैंट शर्ट चड्डी पहनाने की? एक मैं दीनदार जो मशहूर दीनदार शख्सियत मदरसों से जुड़े हुए उनके घर में गया, उनके बच्चे मिलने मुझसे आ रहे हैं चड्डी पहन के, मैंने कहा ये देखो हम अल्लाह वालों के सोहबत याफ्ता इंजीनियर डॉक्टर्स के बच्चे तो कुर्ता शलवार पहन रहे हैं, और आप मदरसों से फारिग होने वाले अपने बच्चों को पैंट शर्ट और चड्डी पहना रहे हैं? डांट लगा दी मैंने, क्योंकि मुरीद थे डांट लगा सकते हैं, क्या हो गया, जाके जाओ कुर्ता शलवार पहना के लाओ बच्चों को, कार्टून वाले लिबास पहनाए हुए बच्चों को। ये सब चीजें सीखने की है भाई, एक रात में थोड़ी आएंगी। हम सिर्फ इबादत ही को दीन समझ लेते हैं, पूरे पूरे दीन में दाखिल हो जाओ, इस वक्त तो इबादत ही में मजा है, जाहिर सी बात है इस वक्त तो हुक्म यही इबादत करने का, शबे कदर में तो मना नहीं है इस वक्त, मगर दूसरी तरफ भी पहलू पे नजर रखिए। पूरे रमजान शरीफ का मकसद ही सिर्फ यही है, हर हदीस को आप देख लीजिए, फजाइल अमाल में तक़वा अख्तियार करो, बस गुनाह से बचो, आंखों को बचाओ, रोजा ढाले जब तक फाड़ ना डाले, इसका मतलब क्या है कि आंखों को बचाओ वरना रोजा खत्म, तुम्हारे बरकत नहीं मिलेगी, बस भूखे रहे तुम 14 घंटे और आंखें खराब करते रहे टेलीविजन के सामने, स्मार्टफोन के सामने खबरनामा देखते रहे। औरत तो पढ़ने आ रही, औरत को देखना तो आंखों को खराब करना है, म्यूजिक जो आ रही है, क्रिकेट मैच भी कूड़ा करकट देख रहे हैं बैठे हुए, सारे क्रिकेट मैच जो है रमजान में होते, नाइट मैच खेल रहे हैं लड़के बेचारे, क्या जरूरत है इतनी मुबारक रातों में नाइट मैच खेलने की? इससे बेहतर है सो जाए इंसान, कुछ दाढ़ी वाले भी खेल रहे होते हैं, क्या जरूरत है भाई, वक्त का जाया, तिलावत कर ले कुछ, थोड़ा मस्जिद में अगर कोई एहतिकाफ में नहीं बैठा, नफली एहतिकाफ में आ सकते हैं, مسجدیں کھلی ہوئی ہیں ساری, مسجد میں آ کے نفلی اعتکاف میں تھوڑی عبادت کر لیے, رو لیے, دھو لیے. کرکٹ میچ کیوں کھیلتے ہیں؟ یہ جائز کھیل سکتے ہیں, مگر ان مبارک راتوں میں تو نہ کھیلیں بھائی, وقت کا ضیاع کرنا ہے. فرشتے تو آ رہے ہیں مسافہ کرنے, ہم بالنگ کرا رہے ہیں, ہم بیٹنگ چھکے منگا رہے ہیں, یہ کیا بات ہے؟ اتنی مبارک راتوں کو, اور پھر خصوصاً جوانی اکثر کھیل رہے ہوتے ہیں. جوانی تو اللہ میں فضا کرنے کی ہے بھائی, جوانی کی جو عبادت کا مزہ ہے سبحان اللہ, بڑھاپے میں وہ مزہ تھوڑی آتا. ماں بوڑھے لوگ پریشان نہ ہو, بوڑھے لوگ پریشان نہ ہو کہ اب تو میں کہاں وہ جوانی کہاں سے لاؤں واپس, اب واپس تھوڑی آ سکتی. جو اور اگر بوڑھا کوئی توبہ کر لے گا تو اس کو جوانی کا بھی پورا ثواب مل جاتا ہے. اللہ تعالیٰ ایسے پیارے ہیں, یبدل اللہ سیئاتہم حسنات, برائیوں کو نیکیوں سے بدل دیتے ہیں اللہ تعالیٰ. مایوس ہونے کی بالکل ضرورت نہیں ہے, یہ صرف اس لیے بتایا کہ صرف توجہ دی جائے. اللہ بڑے کریم ہے, ایک جسم بیچنے والی عورت کو اللہ نے بخش دیا صرف اس وجہ سے کہ اس نے اپنا اس وقت وہ جسم بیچنے والی بھی دوپٹہ پہنا کرتی تھی, اس نے اپنا دوپٹہ, بخاری شریف کی روایت, دوپٹہ اتارا, کتے کو پانی پلا دیا دوپٹے سے. اللہ کو یہ عذاب اس کی پسند آ گئی, اس کو بخش دیا اللہ تعالیٰ. اللہ تعالیٰ تو واقعی میں نقطہ نواز ہیں, بڑے بخشنے والے ہیں, مگر یہ سب کے ساتھ نہیں ہوگا. ویسے تو عدالت قائم ہوگی, اعمال تولے جائیں گے. قرآن شریف میں جگہ جگہ ہے کہ جو ہے حدیث میں بتا دیا کہ اگر نماز چھوڑو گے تو یہ عذاب ملے گا, جھوٹ بولو گے تو منہ سے بدبو آئے گی, رشوت لو گے تو یہ گناہ ملے گا, اگر سود لو گے تو جیسے ماں کے ساتھ زنا کرنا, یہ سب بتا دیا, عذاب تو بتائے ہوئے بھائی. ایسا نہیں ہے جہاں ثواب بتائیں وہاں عذاب, یعنی لیلۃ القدر میں جاگو گے تو یہ ثواب, اور اگر تم نہیں اس کی قدر نہیں کرو گے اس کا بھی گناہ ہے, اس کا بھی گناہ ہے. حدیث میں آتا ہے کہ ذلیل اور خوار ہو گیا وہ شخص جس نے رمضان کے روزے پائے اپنی مغفرت نہیں کروائی. ذلیل اور خوار کا لفظ ہے, محدثین نے اس کو لکھا ہے, یعنی کافر جو ہوگا نا. آپ لوگوں کو میری بات سمجھ میں آ رہی ہے جو اعتکاف والے حضرات ہیں, یا نہیں آ رہی ہے؟ یہ اگر آپ پورا مضمون سیکھ لیں گے نا, یہ مت سوچیے میں ہر جگہ بتا دوں, کل غلط فہمی دور ہو جائے کہ یار ہم تلاوت کر لیں تو دو پارے اس وقت, یا ہم آ کے بیان کر رہے ہیں. نہیں, ایسی بات نہیں, یہ اصلاح نفس کا بیان ہو رہا ہے. یہ وہ بیان ہو رہا ہے کہ عید کے بعد اگر اس پہ ہم عمل کر لیں گے, عید بھی ہماری اچھی گزرے گی اور عید کے دن بھی ہمیں ایسا لگے گا ہم اعتکاف میں بیٹھے ہوئے. مسلمان صرف مسجد کا مسلمان نہیں ہوتا, بلکہ بازار میں, میں جہاں بھی ہوں, دکان میں ہوں, میں چوک پر ہوں, کاروبار میں ہوں, ہر وقت سچا مسلمان بن کے رہے ہوں. ہاں, اور اس کے لیے ظاہر سی بات مشکلات ہوتی ہیں, اس لیے حکم ہے کہ سچوں کے ساتھ رہ پڑو, نیک صحبت میں رہو. نیک صحبت سے آہستہ آہستہ خود بخود اس کے اخلاق ہمارے اندر آ جاتے ہیں. قرآن شریف کی آیت اللہ نے نازل فرما دی, کونو مع الصادقین, رہ پڑو سچوں کے ساتھ, اتنا رہو کہ تم ان جیسے ہو جاؤ, ان کے اخلاق, کردار, ان کا درد دل, ان کو آنکھوں کا جھکانا سب ہمارے اندر آ جائے. قرآن کی آیت ہے بھائی, یہ والا نہیں ہے پیری مریدی کا چکر, یہ قرآن شریف کی حکم ہے کہ رہ پڑو سچوں کے ساتھ. ادریس میاں کیا پریشان ہے آپ, سر پہ ہاتھ رکھ کے بیٹھے, ابھی تو رات شروع ہوئی, ایک ہی تو بجا ابھی تو, ابھی تو پوری رات باقی ہے. لیلۃ القدر ہے بھائی, آج سونے کی راتیں تھوڑی ہیں. کیا ہے وہ شعر, ماہ رمضان ہے عہد وفا کی تجدید, ناصر رو رو کے ان کو منا لینے دو. یا رسول اللہ شب قدر پاؤں تو کیا پڑھوں, اللہم انک عفو کریم تحب العفو فاعف عنی, کوئی لمبی تھوڑی دعا تھوڑی بتائیں گے. آپ لوگ اپنی طرف سے بولتے ہیں, میسج واٹس ایپ پہ کرتے ہیں, یہ اتنی دفعہ یہ پڑھ لو, اتنی دفعہ یہ پڑھ لو, اتنی دفعہ یہ پڑھ لو. حضور صلی اللہ علیہ وسلم تو بخاری اور مسلم میں یہ فرما رہے ہیں کہ بس عائشہ سے روایت ہے کہ بس یہ چھوٹی سی دعا پڑھ لو, اور ہم اپنی طرف سے پتہ نہیں کون کون سے واٹس ایپ کے میسج کر رہے ہیں, یہ پڑھ لو, وہ پڑھ لو. بس جتنی عبادت جو کر سکتے کر لے, اپنی طرف سے بنا کے مت بھیجے, تین دفعہ قل اللہ پڑھ لو, سو دفعہ یہ پڑھ لو, پانچ سو دفعہ یہ پڑھ لو, کیوں پڑھ لو بھائی؟ حضور صلی اللہ علیہ وسلم نے آسان کر دیا, کوئی وظیفہ کا تعداد بھی نہیں بتائی. جب شب قدر پاؤ تو اللہم انکا عفون تحب العفو فاعف عنی, اور ایک روایت میں اللہم انکا عفون کریم تحب العفو فاعف عنی, اس کا مطلب ان کا مزہ لیجیے گا. اے اللہ, بڑے بخشنے والے ہیں, بڑے معاف فرمانے والے ہیں. کریم, ان کریم کہتے ہیں جو نالائکوں پہ رحم کرتا ہے. ہم نالائک ہیں, ہم نے نالائکی کی انتہا کر دی, آپ اپنا فضل فرما دیجیے. تو حب العفو, معافی دینا بڑا پسند ہے اللہ آپ کو, بہت ہی پسند فرماتے ہیں آپ. کوئی فرق نہیں پڑتا اگر میں کتنا ہی گنہ گار ہوں, اگر اللہ معاف کر دیں گے تو اللہ کے خزانے میں کمی تھوڑی آ جائے گی. تو آگے کیا لفظ ہے, فاف عنی, فا لگا ہوا نا اسے, فا, اس کی تشریح میں محدثین لکھا, یہ فا کا مطلب ہے فوراً معاف کر دیجیے, دیر نہ کیجیے, اور اللہ کے سیکنڈ بھی نہیں ہے, فوراً معاف کر دیجئے. اللہم انکا عفو کریم تحب العفو فاعف عنی. اور یہ لیلۃ القدر کی دعا ہے, اس میں مانگ لیں, اس کے علاوہ بھی مانگ سکتے ہیں. میں بھی اس طرح دعا کو مانگا کرتا ہوں, اللہ کا شکر ہے. اور یہ عربی میں مانگنی چاہیے, اس کو یاد کرنے ایک لائن کی تو دعا ہے, اس کا اہتمام کر لیں. ہر تاک رات میں یہ دعا بھی مانگیا کریں, ہے نا. اور ایک بات اور, یہ ہر جگہ بتا رہا ہوں کہ اللہ کو وہ عبادت اچھی لگے گی جو بشاشت کے ساتھ, فریشنس کے ساتھ. تراوی کے بعد انسان ویسے ہی ہلکا ہو جاتا ہے, آج قوتیں کمزور ہیں, تھوڑا تراوی کے بعد تھوڑا سا ایسے ہی آنکھیں بند کر کے آرام کر لیا, اٹھ کے پھر تلاوت ذکر شروع کر لیا, پھر اور نیند آ رہی ہے, ایک گھنٹے سو گئے, 3:30 بجے اٹھ کے سب, اور 3:20 پہ 3:25 پہ اٹھ کے تھوڑی عبادت کر لی, اللہ سے رو لی, تلاوت کر لی, سحری کر لی, تہجد پڑھ لی, پھر ماشاء اللہ پہلی صف میں آ کے فجر کی نماز پڑھ لی. ضروری نہیں ہے پوری رات ہی کھڑا رہے انسان اور ٹینشن لے لے کہ دین بڑا مشکل ہے یار, پوری رات کھڑے ہونا پڑے گا. پتا چلا 21-23 میں تو خوب جا گئے, 25ویں میں بیمار پڑ کے ڈرپ لگی گئی, اعتکاف کیا ہوا. اعتدال کے ساتھ رہیں, اللہ تعالیٰ ہمیں کوئی بیماری مبتلا تو کرنا نہیں چاہتے بھائی. یہی ہوتا ہے حج میں بھی, ایسے ہوتا ہے 40 دن کا پیکج ہوتا ہے نا حج کا, اتنے طواف عمرے کر لیتے ہیں, حج والے دن یوم عرفہ کے دن کہاں ہیں بھائی, حاجی صاحب ہسپتال میں داخل ہیں. اس سے پہلے اتنی نفلی عبادتیں کر لی کہ حج کے موقع پہ مین یوم عرفہ کے دن وہ ہسپتال میں داخل ہیں, ان کو الٹیاں موشن لگے ہوئے ہیں. ارے بھائی اتنا بھاگنے کی کیا ضرورت تھی آپ کو بلا وجہ, مین عبادت تو رہ گئی. بس یہ اتنی عبادت نہیں کرنی کہ فجر کی نماز ہی ہمارے خطرے میں پڑ جائے, عشاء کی نماز ہی خطرے میں پڑ جائے, اور یا ظہر کی نماز خطرے میں پڑ جائے. بہت سے لوگ راتوں کو جاگتے ہیں, ہے نا, فجر تو جماعت سے پڑھ لی, اب اتنا کراٹے مار کے سوئیں کہ ظہر ہی قضا کر دی جناب, جماعت چلی گئی. ایسی نفلی عبادت کہاں قبول ہوگی جس سے فرضی کوتاہی ہو جائے, ہیں, قبول نہیں ہوگی ایسی عبادت. مگر مایوس ہونے کی ضرورت نہیں کہ قبول نہیں ہوگی تو سب چھوڑ کے بیٹھ جائیں, میرا مطلب مایوس کرنا نہیں ہے, مطلب اعتدال سے چلیں. 10 دن ہوتے ہیں, کوئی ایک دن کی بات نہیں ہے, 10 دن کی عبادت ہے. اور اس میں بھی بزرگوں نے ایک بات لکھی ہے کہ جو ایون نمبرز ہیں نا, 22, 24, 26, 28 ہے نا, اس میں آرام کر لیجیے, 21ویں, 23ویں, 25ویں, 27ویں, 29ویں اس میں جاگ لیجیے. اس میں ایک دن آرام ہو جائے گا تو صحت بھی اچھی رہے گی, تندرستی بھی رہے گی. آرام کا مطلب یہ نہیں کہ بالکل ہی غافل ہو جائیں, تراوی پڑھ کے سو جائیں, تھوڑا عبادت بھی کر لیں, پھر آرام کر لیجیے, 2-3 گھنٹے آرام کر لیں, پھر تہجد میں تو اٹھتے ہی ہیں, اس میں 2 نفل پڑھ کے اللہ سے مانگ لیں, ہے نا بھائی. تو بڑی مبارک رات, بڑے مبارک دن چل رہے ہیں. اس میں ایک ضرور دعا مانگی, ہر جگہ بتا رہا ہوں کہ اے اللہ عید کے دن بھی گناہ سے بچا, چاند رات کو بھی گناہ سے بچا, اور اس میں ارادہ کچھ تو کرے نا, ایسا کوئی گناہ جو 11 مہینے کرتے ہیں, ان 10 راتوں میں 8 راتوں میں یہ تو ارادہ کرے کہ یار یا اللہ مجھے, میں ارادہ ایک گناہ کوئی چھوڑنے کا ارادہ کر لیں اس رمضان. ویسے تو یہ اچھی بات نہیں ہے, سارے گناہ چھوڑنے چاہیے, کم از کم کہ یا اللہ میں نظر کی حفاظت کروں گا پورے سال میں, ایسا تو کچھ ارادہ کرے نا, اس کا مزہ تو اٹھائے نا, کہ پورے سال میں ایک نظر بھی خراب نہیں کروں گا, لڑکیوں سے نظر بچاؤں گا. اور یہ ایسا عمل ہے نظر بچانا کہ پورے دین پہ چلنا آسان ہو جائے گا. لڑکیوں سے بچائے گا, داڑھی بھی رکھ لے گا. سارا مسئلہ لڑکیوں کا ہی تو ہے, لڑکیوں سے نظر جھکائے گا ہے تو ٹخنے بھی کھول لے گا, پھر نوازے ہی پڑے گا, یار اب کسی کو تو دیکھنا ہی نہیں ہے. چلو اب اللہ اللہ ہی کر لو, مطلب یہ نہیں کہ اچھا ہر جگہ لڑکی ہیں, یہ تھوڑی انسان مسجد میں بیٹھا رہے گا. ایک صاحب نے مجھے کل ہی پوچھا, ٹنڈو جام میں بیان تھا کہ حضرت میں تو جاب پہ جاتا ہوں, وہاں لڑکی وہ سائٹ پہ آفس میں بیٹھی ہوتی ہے, روزانہ کی ملاقاتیں ہوتی ہیں, اور میں اس سے بہن بہن کر کے باتیں کرتا ہوں, تو وہ محرم ہی رہے گی یا نا محرم ہو جائے گی؟ میں نے کہا بہن کہنے سے نہ محرم نہیں ہو جائے گی, وہ نا محرم ہی ہے, آپ کی آفس والی لڑکی جو ہے وہ دور بیٹھی ہوئی ہے, آپ کو پتا ہے کہ وہ وہاں سائٹ پہ بیٹھتی ہے, نظر جھکا کے گئے اپنے کم سیٹ پہ بیٹھ کے کام کر لیا, اس کو دیکھنا نہیں ہے. اگر وہ آ جائے, سر آج آپ کو کیا ہو گیا, آپ کو میں نظر نہیں آ رہی کیا؟ تو زیادہ بحث مباحثہ کرنے کی ضرورت نہیں ہے اس سے, ہے بس ٹھیک ہے, ارے بھائی آپ اپنے کام سے کام رکھیں, میں آج کل ذرا ٹینشن میں ہوں, بیوی سے لڑائی کر کے آیا ہوں. بس روکھے پن سے بات کرے وہ زیادہ اچھا, اپنی بیوی سے تو ایسے بات کریں گے جیسے دجال ہیں, جلاد جلاد ہوں جیسے, اور آفس والی لڑکی سے جی ہاں مس آپ کو لگی تو نہیں, آج آپ ناشتہ کر کے آئیں, آج خیریت تو ہے, آج آپ بڑی کمزور کمزور سی لگ رہی ہیں, لگتا ہے سحری میں اٹھی نہیں آپ. اور جو ہے بیوی کے سامنے جس دن سحری میں نہیں اٹھایا اس کا جینا حرام کر دیتے. ارے بھائی آپ بھی تو سوتے رہ گئے,
बेगम साहब है, अगर पराठा नहीं बनाया, अंडा नहीं बनाया तो क्या आखिरी, या तुम आखिरी 10 मिनट में उठ रही हो, अब क्या कोई खास पराठा बनेगा क्या? क्या डांटने की जरूरत है, खजूर खा के बस कर लीजिए सहरी, रात को भी तो खाया था, अफतारी नहीं की थी क्या? बहुत से लोग ने बगैर सहरी के भी, मैंने भी बहुत दफा ऐसा हुआ, आंख नहीं खुली, फजर से पहले आंख खुली, घर वाले भी सोते रह गए, मैंने कहीं डांटा थोड़ी, एक दफा डांट दिया था गलती से, मगर फिर हजरत ने मना फरमा दिया, नहीं डांटना चाहिए भाई, वो अल्लाह की बंदी है, सोती रह गई है ना। इसमें एक बड़ी अच्छी रिवायत हर जगह सुना रहा हूं, हज बिलाल रजी तआला ने दरवाजा खटखटाया, अस्सलातु कायमुन, नमाज कायम है, हज आयशा फरमाती है, वज रसूलु नाइमुन, हुजूर तो सो रहे हैं सल्लल्लाहु अलैहि वसल्लम, हज बिलाल रजी तआला ने क्या फरमाया, अस्सलातु खैरुम मिनन नौम, पढ़ते ना फजर में, ये उनकी ही रिवायत है। हज बिलाल रजी तआला को ये अल्फाज बड़े पसंद आए कि नमाज बेहतर है नींद से, है ये सहाबी फरमा रहे हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम। तो जब से अल्लाह को ये अल्फाज इतने पसंद आए कि फजर की नमाज में शामिल कर दिए गए, अस्सलातु खैरुम मिनन नौम, है कितना मजा आता है इन अल्फाज के अंदर, जो फजर की आप लोग जो एतिकाफ में बैठे हुए हैं जब सुनते होंगे कितना मजा आता होगा। हम लोग तो गफलत में सो रहे होते हैं मगर माशाल्लाह सहरी में तो उठ ही जाते हैं, मगर आम दिनों की बात कर रहा हूँ, बहुत कम लोग हैं जो फजर की अजान सुनते होंगे, आखिर वक्त में आ रहे होते हैं, एक रकात भी निकल गई होती है। बहुत से लोग तो फजर ही छोड़ देते हैं, इतना बड़ा गुनाह है, चेहरे का नूर खत्म हो जाता है जो फजर की नमाज नहीं पढ़ता पूरे दिन। हदीस में जो अल्फाज आए, शैतान यहाँ कान में बैठ जाता है और यहाँ पेशाब कर देता है, पेशाब कर देगा, अब बरकत कैसे होगी जो फजर की नमाज छोड़ देगा, शैतान से ही सुबह सुबह रब्ता होगी आपका फजर में तो कैसे बरकत होगी। हिम्मत करके फजर की नमाज का एहतमाम करें, नमाजों को कायम करें, हैं। अब जल्दी जल्दी 2-3 बातें अर्ज करता हूँ, बस फिर आप दुआ कर लेंगे, मुबारक रात है माशाल्लाह, दुआएं भी कबूल होती हैं इस वक्त शब कदर के अंदर। वो बात ये है, एक तो दाढ़ी का मसला बता दिया, एक नज़र की हिफाजत, ये आंखें अल्लाह की अमानत है, इसको सही इस्तेमाल करना चाहिए। वालदेन को हज देखने से मोहब्बत से हज मकबूल का सवाब मिल गया, बैतुल्ला को देखने से कितना सवाब मिलता है, रोजा अकदस को देखने से, मगर औरतों को देखने से गुनाह मिलेगा, ये आंखों का जिना है, बुखारी शरीफ में आता है और हदीस में आता है, लाना तो ऐसे शख्स पर जो बदनजरी करता है और जो औरतें अपने आप को बदनजरी के लिए पेश करती हैं। टेलीविजन को तोड़ के फेंक देने चाहिए घर के बड़े हैं, और जो जवान है और उनके अब्बू अम्मी टीवी देखते हैं तो उस कमरे में मत जाएं जब टीवी चल रहा हो, ये सांपों का पिटारा है, पहले तो टीवी होता था, अब ये स्मार्टफोन आ गया, स्मार्टफोन पे जिसको देखो अल्लाह माफ फरमाए, तस्वीरें, गंदी तस्वीरें, मोबाइल ड्रामे, अरतगल का ड्रामा, यूसुफ उस्मान का ड्रामा, पता नहीं क्या क्या आ गया अल्लाह माफ, और छोटे छोटे बच्चों को टैब पकड़ा के वीडियो गेम लगा दिया, गुनाह है ये वीडियो गेम खिलाना बच्चों को, उसमें म्यूजिक आ रही है, उसमें तस्वीरें आ रही हैं, कार्टून आ रहे हैं, कार्टून देखना दिखाना गुनाह है, इससे बेहतर है बच्चे तिलावत करें, ये वालदेन की गलती है, बच्चों का कोई कसूर नहीं, बिल्कुल मासूम होते हैं, आप उनको कुरान पकड़ाएंगे कुरान पढ़ लेंगे, टैब पकड़ाएंगे तो गेम ही खेलेंगे, गेम का एड्रेस किसने दिया, वालिद ने दिया ना, वालदा ने दिया ना, वालदा भी तो खुद लगी हुई है, वालिद साहब भी तो लगे हुए, बच्चों को भी लगा दिया, जब ही तो बच्चे परेशान नहीं करते, से अगर हमारे घराने के जो बच्चे हैं मेरे घर के तो बहुत परेशान करते हैं, क्योंकि हमारे पास ना टैब है ना कुछ लैपटॉप है कुछ भी, अल्लाह का फजल नहीं है, तो चू 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 करते हैं बच्चे हमारे मगर मैं उनको समझाता हूँ, देखो नाना के घर दादा के घर मोबाइल इस्तेमाल मत करना, प्यार मोहब्बत से, मारम धाड़ी नहीं है, हमारे मशायख ने मुझे मना किया हुआ है कि बिला वजह स्मार्टफोन नहीं रखना चाहिए, जॉब वगैरह की मजबूरी तो रख ले मगर उसको बच्चों को मत दे, और उसको सही इस्तेमाल करे, गलत इस्तेमाल ना करे तस्वीरों में गानों वगैरह के अंदर। मगर अल्लाह का शुक्र है मेरे पास सादा मोबाइल है, कैमरे पे ही मैंने वो स्टिकर लगा दिया, अल्लाह का शुक्र है, अब दिखाने की भी जरूरत नहीं है, हर वक्त दिखाना कोई जरूरी थोड़ी होता, मैं झूठ बोलूंगा, ये देखिए सादा मोबाइल है अल्लाह का शुक्र, ये कैमरे पे भी ये टेप लगा दिया, इसमें भी मगर स्नेक वाला गेम होता है, तो बच्चे कभी खेलते हैं तो हजरत से पूछा मेरे बेटे ने कि हजरत मैं सांप वाला गेम खेल सकता हूँ, फरमाया आपको बनना क्या है, मेरा बेटा अल्लाह का शुक्र है हाफिज, इस दफा सुनाया भी, सुना भी, सुनाया तो नहीं, 12 साल का सुना नहीं सकता, सुन सकता क्योंकि नाबालिग है ना, मगर ये कि नाबालिग नाबालिग की तरावी तो पढ़ सकता है, मगर बालिग नाबालिग के पीछे नहीं पढ़ सकते, नाबालिग के पीछे बालिग नहीं पढ़ सकते, 12 साल के पीछे बड़े लोग थोड़ी पढ़ सकते, मगर माशाल्लाह मुफ्ती बहुत बड़े मुफ्ती हैं, उनके पीछे मेरे बेटे ने सुना, अल्लाह का शुक्र है सामे बने थे, अल्लाह तआला का एहसान है, उसी ने मेरे शेख हजरत शाह फिरोज मोहम्मद साहब से पूछा क्या मैं स्नेक वाला गेम खेल सकता हूँ, तो हजरत ने उससे ही सवाल पूछ लिया आपको बनना क्या है,
उसने कहा मुझे तो अल्लाह वाला बनना है, तो अल्लाह वाला बच्चा जिसको अल्लाह वाला बनना है वो वीडियो गेम तो नहीं खेलता। आप किसी अल्लाह वाले के पास जाएं और वो वीडियो गेम खेल रहा हो, आप उसको अल्लाह वाला समझेंगे? बोलेंगे अबे यार ये तो खुद ही गाफिल है, मैं इससे क्या सवाल पूछूंगा। गफलत में होता है ना उस वक्त, जिस वक्त वीडियो गेम खेल रहा है इंसान गाफिल है अल्लाह से। जन्नत में लम्हात में हसरत होगी जो गफलत में गुजरे हैं। गफलत से मुराद ये नहीं कि हर वक्त इंसान तस्बीह घुमाता रहे, इंसान अगर अल्लाह वाला है ना खामोशी बैठा है तो इबादत गुजार लिखा जा रहा है। मुसलमान की तो हर वक्त ही इबादत है, अगर बीवी से हंस बोल रहा है तो ये भी इबादत है, सदका कर रहा है तो इबादत है, बैतुल खला जाना भी इबादत है अगर सुन्नत के मुताबिक वॉशरूम जा रहा है, उल्टा पैर रख के जाए ये इबादत बन गया। कारोबार कर रहा है सुन्नत के मुताबिक, रिश्वत नहीं ले रहा, सूद नहीं ले रहा, ईमानदारी से कर रहा है, ये भी इबादत है। इन्ना ली ज़ौजी का अलैक हक का, तुम्हारी बीवी का भी तुम्हारे हक पर हक है। बीवी की थोड़ी सुन लिया करे, जब कान से आए वो जो तू तू मैं सुनाए सुन लिया करे, ये नहीं बोला अरे हटो हटो मुझे सब पता है तुम क्या कहानी सुनाओगी, नहीं नहीं चुपचाप बैठ के भीगी बिल्ली बिन के सुंदर है, आखिर वो भी तो किसी को सुनाएगी ना। खुसूस जो पर्दे वाली बीवियां होती है ना, वो इंतजार करती है मेरा शोहर आएगा मैं उससे कुछ बातें करूंगी, ना उसका कोई बॉयफ्रेंड है ना उसका कोई कजन से बात करनी है। औरतें की तो आवाज का भी पर्दा है, औरतें का तो चेहरे का भी पर्दा है ना। और जब शोहर इस तरह धुतकार देता है ना घुट से बिजाए घुटते, पूरी रात रोती रहती है, क्यों सांस उसका फूलता रहता है, रोती रहती है कि मेरे शोहर से मैं चाहिए थी बात करूंगी और ये नालायक मौलवी नुमा इंसान जो है इस हो गया, इससे अच्छा तो पैंट शर्ट वाला है जो अपनी बीवी को ख्याल से रखता है और ये मौलवी नुमा शख्स जो है मुझे रात को सता के रख दिया है मुझे, और इतना जुल्म करता है, इतनी खतरनाक गालियां देते हैं कि बस। अब ऐसे ऐसे अल्फाज इस्तेमाल करते हैं कि अल्लाह समंदर में डाल दिया है ना, समंदर भी जो है वो समंदर तो होता ही कड़वा है, दरिया में डाल दिया है तो दरिया भी कड़वा हो जाए, झील में मीठा पानी भी कड़वा हो जाए, यानी बोलते हैं तो अपने घर से सीख करके आई है। आप बताइए ये अल्फाज, मेरी बेटी की शादी हो मेरा दामाद इस तरह कहे कि क्या सीख कर आई है, तो बाप का कैसा कलेजा हो जाएगा? ये अल्फाज है फिर बीवी से बोलने के है, जबान को कंट्रोल करना चाहिए, जबान के भी 20 गुना है ना। बहरहाल अल्लाह ताला हमें इस रात की कदर करने की तौफीक अता फरमाए और हम सबको अल्लाह वाला बनाए। अब दुआ कर लेते हैं अल्लाह ताला से, बाकी किताब तकसीम होगी वो बाकी इंशाल्लाह हमारा ईद के बाद भी आना होता रहेगा इंशाल्लाह। अगर आप लोग मेरे बयान को हजम कर सकते हैं तो आ जाएंगे, नहीं कर सकते तो जिसको सुनना है वो किसी और मस्जिद में आ जाए बयान के लिए। कभी कभार हजम नहीं होता, मैं बड़ा कंट्रोल करके कर रहा होता हूँ, मगर कोई बात ऐसी निकल जाती है, मगर वो गैरत एक दीनी है, गैरत में निकल जाती है। हरगिज किसी इंसान की तजलील मकसूद नहीं होती, हया की वजह से एक दर्द दिल की वजह से वो बात निकल जाती है, दर्द दिल से जो बात निकलती है असर रखती है। हम कोई रटी रटाई तकरीर थोड़ी करते हैं, बुजुर्गों की अल्लाह का शुक्र है सोहबत में बैठने वाला ये बंदा है, अल्लाह का शुक्र है आलिमों की सोहबत में अल्हम्दुलिल्लाह, उनसे जो बातें सीखी हैं वो बता देता हूँ। कभी एकदम जोश आ जाता है, उस जोश को कभी आप लोगों को सह लेना चाहिए। अब दुआ कर लेते हैं। या अल्लाह या रहमान या रहीम सल्लल्लाहु अलैहि नबी रहम, या अल्लाह हम सबको माफ फरमा दीजिए, या अल्लाह اللهم انك عفو كريم تحب العفو فاعفو عنا، اللهم انك عفو كريم تحب العفو فاعفو عنا، اللهم انك عفو كريم تحب العفو فاعفو عنا، या अल्लाह हम सबको माफ़ फरमा दीजिए, इन गुजारिशों को कबूल फरमा लीजिए। ए अल्लाह हमारे रोज़ों को, तरावी को, एतिकाफ़ में बैठने को कबूल फरमा लीजिए। ए अल्लाह जो चंद लम्हात रमज़ान शरीफ के बचे हैं, लैलतुल क़द्र जो बची है और जो आखिरी रातें बची हैं, हमें इसी कदर की तौफीक अता फरमा दे। ए अल्लाह जो गुनाह नहीं छूट रहा है हमें दुआ की तौफीक दे के, कम अज़ कम हम दुआ तो करें। ए अल्लाह हमें एक मुट्ठी दाढ़ी रखने की तौफीक दे दीजिए, टखने खोलने की तौफीक दे दीजिए, गानों से तौबा करने की तौफीक अता फरमा, उल्टे सीधे ड्रामे देखने से, ड्रामे तो सारे ही गंदे होते हैं, ड्रामों फिल्मों देखने से हमें बचा लीजिए। ए अल्लाह तस्वीरों के फितनों से बचा लीजिए। ए अल्लाह जो लोग स्मार्टफोन को गलत इस्तेमाल करते हैं उनको तौफीक दे जो गलत चीज़ों से बच के सही इस्तेमाल करें, और जो बहुत ज़्यादा गलत इस्तेमाल कर रहे हैं, आँखों का जिना कर रहे हैं, गंदी फिल्में देख रहे हैं, मुझे भी उन सबको हिदायत दें और छोटा मोबाइल लेने की तौफीक दे दें ताकि इस फितने से बच जाएँ, वरना अगर मौत आ गई उस हालत में तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम क्या मुँह दिखाएंगे। ए अल्लाह हम सबके दिलों को नरम फरमा दे, हिदायत का नूर डाल दीजिए इसके अंदर, हमें सच्चे लोगों की सोहबत में बैठने की तौफीक अता फरमा। या अल्लाह जो बातें मैं बयान करता हूँ मुझे भी और हम सबको उस पर अमल की तौफीक अता फरमा दीजिए, जो बीमार हैं सेहत अता फरमा। या अल्लाह जिनके रिश्ते यारे जोड़ के रिश्ते अता फरमा, जो बे औलाद हैं नेक सौले औलाद अता फरमा। جو بے روزگار ہیں حلال روزگار عطا فرما جن قرضوں کا مسئلہ ہے قرضوں میں جکڑے ہوئے ہیں بہت برے طریقے سے اے اللہ حضور صلی اللہ علیہ وسلم کے صدقے ان کے قرضوں کا انتظام غیب سے فرما دیجئے جو بیمار ہیں ابھی ہمارے نوید بھائی کے والد کا انتقال ہو گیا اے اللہ ان کے والد کی صاحب کی خوب مغفرت فرما نوید بھائی کو صبر جمیل عطا فرما سب گھر والوں کو صبر جمیل عطا فرما اور ہمیں بھی اپنی موت کی تیاری کی توفیق عطا فرما دیں کبھی بھی موت آ سکتی ہے سر کوئی اس کی ڈیٹ نہیں آئی ہمارے پاس کس وقت موت آئے گی تو ہمیں موت کی تیاری کی توفیق دے دیجئے اپنی محبت عطا فرما اللہ والوں کی محبت عطا فرما جن اعمال کی وجہ سے آپ اللہ والوں سے محبت کرتے ہیں ان اعمال کی محبت بھی عطا فرما دیجئے اے اللہ میں دین کی سمجھ عطا فرما مفتیان کرام سے پوچھ پوچھ کر چلنے کی توفیق عطا فرما ہم سب کو عافیت عطا فرما فلاح دارین عطا فرما رزق میں برکت عطا فرما ہمارے گناہوں کو بخش دے ہم پہ رحم فرما دیجئے اے اللہ قیامت کے رسوا نہیں فرمائیے گا اے اللہ قیامت کے ہمیں رسوا نہ فرمائیے گا ہمارا خاتمہ ایمان پہ فرما دیجئے اور یا اللہ ہمیں جو ہے توفیق دے کہ ہم انعام یافتہ بندوں کی صحبتوں میں جائیں ہمیں اس کی توفیق عنایت فرما دیجئے ہمیں حق کو حق دکھا دیجئے حق پہ چلنا ہمارا رزق بنا دیجئے باطل کو باطل دکھا دیجئے باطل سے بچنا ہمارا رزق بنا دیجئے اور یا اللہ ماشاء اللہ پورے دنیا میں مسلمان ہمارے بھائی اور بہت سے مرد اور بہت سی خواتین اعتکاف میں بیٹھے ہوئے کوئی حرم شریف میں کوئی مدینہ منورہ میں کوئی مسجد نبوی شریف میں اور کوئی جو بیت المقدس اور جو ہے کوئی یہاں مسجدوں میں بیٹھے ہوئے ان سب کے اعتکاف کے بیٹھنے کو قبول فرما سب کو صحت و عافیت سے رکھیے سب کو حدود کی رعایت رکھ کے اعتکاف میں بیٹھنے کی توفیق عطا فرما اور یا اللہ تعالی ہمیں ان متفقین کی دعاؤں میں ہمیں بھی شامل فرما لیجئے اور یا اللہ تعالی ہم آپ سے بھیک مانگتے ہیں میں بھی دعا کرتا ہوں ہم سب مل کے دعا کرتے ہیں یا اللہ چاند رات کو بھی گناہ سے بچا عید کے دن میں گناہ سے بچا اور ایک اور دعا ہر جگہ مانگ رہا ہوں اے اللہ ہم آپ سے اس رمضان میں یہ دعا مانگتے ہیں کہ آپ ہمیں ایک توفیق دے دیجئے خاص کہ ہمیں پورے سال نمازوں قائم کرنے والا بنا دیجئے پورے 11 مہینے ہمیں توفیق دے کہ ہم 5 وقت کی نمازیں تکبیر اولا سے مسجد میں پڑھیں آپ خاص توفیق سے نوازش فرما دیجئے اللہ ہمیں تاکہ ہمارا تعلق مسجد سے جڑا رہے اور جو تبلیغی جماعت کام کر رہی ہے جماعتیں ماشاء اللہ مساجد مدارس سچے اللہ والوں کی خانقاہیں سب کی فرشتوں کے ذریعے مدد فرما دیجئے اللہ مدارس کی مدد فرما دیجئے مساجد کی مدد فرما دیجئے علماء کرام کی مدد فرما مشائخ کی مدد فرما مدد سے مراد پیسے نہیں ہے مطلب مدد سے مراد ہے اللہ ان کی حفاظت فرما دیجئے اللہ تعالیٰ اور یا اللہ جو مدارس ہیں جتنے بھی مدارس پورے پاکستان میں بنگلہ دیش میں ہندوستان میں جہاں جہاں بھی ہیں اور جو مالی لوگ ہیں جن کے پاس مال ہے ان کو توفیق دیں کہ اپنے رشتہ داروں کے بعد مدارس پہ وہ خرچہ کریں اور اپنے زکوٰۃ صدقات اور فطرات وغیرہ وہ مسجد میں مدارس میں دیں تاکہ ان کا صحیح اور جہاں صحیح اس کا استعمال ہوتا ہے کیونکہ علماء کرام میں وہ پیسہ خرچ ہوگا حافظوں میں خرچ ہوگا تو ہمیں بھی ثواب ملے گا جو عالم اور حافظ بنے گا مجھے بھی اور ہم سب کو اس کی توفیق سے نوازش فرما دیجیے وصلی اللہ علیہ نبی آمین میرا کوئی مدرسہ نہیں ہے ہم کوئی چندے کا اعلان کرتے ہیں میں سارے مدارس کے لیے دعا کرواتا ہوں یہ بڑے پیارے ہیں یہ مدارس نا ان میں کوئی دہشت گردی نہیں سکھائی جاتی اس میں ملک و ملت کی تقریر ملک و ملت کے لیے دعائیں مانگی جاتی ہیں اور میرا بیٹا بھی کیونکہ حافظ بنا ہے میں نے خود مدرسے کو قریب سے دیکھا ہے ایسے پیارے لوگ ہوتے ہیں حافظ صاحب محتمیم صاحب شیخ الحدیث صاحب عالم صاحب ایسے کبھی مل کے دیکھیے آپ ہم جو دنیا دار لوگ ہیں نا جو پیسے کمانے والے اور مدرسے میں جاتے ہی نہیں کبھی مظاہلوں کبھی جا کے مفتی فضی صاحب سے مل کے تو دیکھیں ذرا جب وہ تو بڑے مصروف ہوتے ہیں مفتی سال مومن صاحب سے ملنے وہاں پاس چلا کہ میر فضل ٹاؤن میں مسجد فضل کیا فضل مسجد ہے وہاں پر ماشاء اللہ بیان بھی فرماتے ہیں اور خوب اللہ تعالیٰ ان سے کام لے رہے ہیں ہر تاک رات میں انہوں نے کسی عالم کو بلایا ہے 29ویں شب میں مجھے بلایا انہوں نے مگر میرا آنا شاید مشکل ہو جائے کہہ دے کمال کو کراچی سے کہو 29ویں شب میں آ کے ہمارے یہاں بیان کریں گے مجھ سے بڑی محبت رکھتے ہیں میں بھی ان سے محبت رکھتا ہوں اللہ کے لیے تو مفتیان کرام کے پاس بیٹھنا چاہیے بڑے پیارے لوگ ہوتے ہیں اور کبھی مدرسے جا کے دیکھنا بھی چاہیے کہ تعلیم کیسے ہو رہی ہے کبھی چھٹی والے دن اتوار کو ہماری چھٹی ہوتی ہے اور اتوار کو مدرسے والوں کی پڑھائی ہو رہی ہوتی ہے کبھی آپ جائیں مظاہلوں چلے آئیں اور دیکھیں کتنے زمین پہ بیٹھ کے بخاری شریف پڑھا رہے ہوتے ہیں استاد اور شاگرد اتنا پیارا لگ رہا ہوتا ہے کہ بس اور ماشاءاللہ اللہ والوں کی محنت تبلیغ جماعت کی ایسی محنت ہوئی امیروں کے بچے بھی عالم بن رہے ہیں ماشاءاللہ پہلے صرف لوگ سب سے جو گندا بچہ ہوتا تھا نا ایسی دماغ کا کمزور پہلے اس کو عالم بناتے تھے بیوقوفی والی بات ہے ارے جو دماغ کا تیز ہے اس کو عالم بنانا چاہیے تاکہ وہ ممبر سے جو ہے مال مال نہ کہے ممبر سے درد دل بیان کرے وہ ہاں اور
تو ماشاءاللہ اب ایسی محنت ہوئی ہے کہ جو امیروں کے بچے پیراڈوں کے بچے چلنے والے اور جو ہے اچھی اچھی گاڑیوں کے بچے والوں کے بچے جو ہیں وہ اپنے بچوں کو مدرسوں میں ڈال رہے ہیں ماشاءاللہ. تبلیغ جماعت کی محنت, مشائخ کی محنت, عالموں کی تقریروں کی محنت ہے نا. میں خود جانتا ہوں ایسے بڑی بڑی پوسٹ والوں کے کہ ان کے بچے عالم بن رہے ہیں, حافظ بن رہے ہیں ماشاءاللہ. حافظ جب بن جائے گا نا بچہ, ابھی جیسے ابھی ہم نے مدنی مسجد میں نماز پڑھی تو سلیم صاحب یاد آ رہے تھے, ان کے بیٹے کے پیچھے نماز پڑھی. سلیم صاحب لمبے چوڑے تھے ماشاءاللہ مدنی مسجد میں, مؤذن اذان دیتے ان کا انتقال ہو گیا, ان کا بیٹا تراوی پڑھا رہا تھا. ابھی ہم نے مدنی مسجد میں نماز پڑھی تو وہ تو چلے گئے, اب بیٹا تراوی پڑھا رہا ہے, ایک ایک لفظ پہ ان کے ابو کے درجات بلند ہو رہے ہیں. وہ قبر میں لیٹے ہوئے ان کا بیٹا تراوی پڑھا رہا ہے, کتنے خوش نصیب ہیں نا ان کے ابا. وہ تو قبر میں ان کا بیٹا تراوی پڑھا رہا ہے, سورہ رحمان پڑھا رہے تھے, فبی اعلی ربکما تکذبان ہے نا. کسی ایک بچے کو ضرور دین کے لیے قبول کرنا چاہیے, اور اس کا انتظام غیب سے کر دیں, پلاٹ پلاٹ لے کے, تاکہ اس کو پیسوں کا مسئلہ نہ ہو, ممبر سے وہ پیسے پیسے نہ کرے ہے نا. ایسے بچے, تیز والے دماغ والے بچے کو دین کے لیے وقف کرنا چاہیے. عالم بنے گا بہت بڑی, میرے شیخ شاہ فیروز محمد صاحب نے اپنے بیٹے کو حافظ اور عالم بنا مفتی بنایا ہے, میرا بھی یہی ارادہ ہے انشاءاللہ. ہم ماشاءاللہ وہ بیان کرتے ہیں اور ایسی ایسی بیان کر رہے ہیں کہ لوگ حیران ہو رہے ہیں. اور مفتی بنانے کا ایک بڑا فائدہ ہوتا ہے کہ بڑے بڑے عالموں اور مشائخ سے ملاقاتیں ہوتی ہیں, بڑے بڑے عارفین اور ابدال اور غوث اور پتہ نہیں کن کن اولیاء اللہ سے ملاقاتیں ہوتی ہیں, اگر وہ سچا عالم ہے, مطلب اللہ والوں کا صحبت یافتہ بھی ہے. ورنہ کچھ لوگ علم کی قدر نہیں کرتے تو علم پھر اٹھا لیا جاتا ہے, مطلب اکابر کے طریقے کو چھوڑ کے اور بس نفسانیت میں پڑ جاتے ہیں بیچارے, مال کی محبت میں. اس لیے عالموں کو بھی ضروری ہے کہ کسی اپنی اصلاح کروائیں, کیونکہ شیطان بھی بہت بڑا عالم تھا, عابد بھی تھا, مگر عاشق نہیں تھا ظالم. تکبر بڑا خطرناک مرض ہے, اس لیے اللہ والوں کی صحبت اٹھائی جاتی ہے. اللہ والوں کی صحبت تو سب کو ہی اٹھانی ہے, عالم ہو یا غیر عالم ہو, کاروباری حضرات ہو, انجینئر ہو, ڈاکٹر ہو, تاکہ ہماری زندگیوں میں دین آئے ہے نا. میں بھی انجینئر ہوں مگر یہ حلیہ دیکھ رہے ہیں آپ, یہ اللہ والوں کی کرامت ہے, ان کی نظریں میرے اوپر پڑی ہوئی ہیں, اللہ کا احسان ہے. حدیث میں آتا ہے نظر حق ہے, بری نظر کو تسلیم کرتے ہو تو اچھی نظر کو کیوں نہیں تسلیم کرتے. الحمدللہ اپنے شیخ کے پاس جاتا تھا, پہلے تبلیغ میں جڑا, اس کے بعد تبلیغ میں جڑ کے تھوڑی آنکھیں کھلتی ہیں تو اللہ والے نظر آتے ہیں. دس دن لگائے, اس کے بعد حضرت مولانا حکیم اختر صاحب اتنے بڑے ولیوں کے سردار سے میری ملاقات ہو گئی, بس وہاں آنا جانا رکھا اور پھر ماشاء اللہ اللہ کا فضل ہوا, ابھی بھی ہو رہا ہے اللہ کا فضل, ہم سب پر ہی فضل. مگر بہت مزہ آتا ہے اللہ والوں کی مجلس میں, ایسا لگتا ہے اگر آپ کو جنت کا مزہ چاہیے نا, اللہ والوں کی بیان میں مجلس میں آ جائیں. فت کھلی تھی عبادی وت کھلی جنت ہی, پہلے نیک بندوں میں داخل ہو جاؤ پھر جنت میں جانا. جنت میں بھی مولویوں سے پارا پڑے گا بھائی وہاں پہ. پہلے نیک بندوں میں آؤ پھر جنت میں جاؤ. بس ابھی ہمارا قرطبہ مسجد جانے کا ارادہ ہے, وہاں اعتکاف والوں نے مجھے بلایا ہے کہ ہمیں آئی سی یو مجلس کر کے لڑکیوں لڑکیوں سے بچنے کا طریقہ بتائیں, جو ہاتھوں سے جوانی جو برباد کرتے ہیں اس سے بچنے کا طریقہ بتائیں. وہ مائک پہ بیان نہیں ہوگا, آئی سی یو مجلس اعتکاف والوں کے لیے خاص ہوگی, کیونکہ وہاں سب لڑکے بیٹھے ہوئے ہیں, وہاں بےچاروں کو کچھ پتہ ہی نہیں ہوتا. اب بتاتا ہوں ماشاء اللہ کافی لڑکوں نے, ماشاء اللہ پچھلی دفعہ بھی بیان ہوا تھا, ایک لڑکے نے, دو تین لڑکوں نے داڑیاں رکھ لی تھی, الحمد للہ اللہ کا فضل ہے. ایک دو تین لوگوں نے ماشاء اللہ گرل فرینڈ کو چھوڑ دیا تھا, پورے 11 مہینے تو مستیاں کرتے رہتے ہیں, آخری 10 دن آ کے بیٹھ جاتے ہیں. یہ بھی مبارک ہے, بہت اچھی بات ہے, یعنی کچھ نہ کچھ تو نیکی کر رہے ہیں نا بھائی. اللہ کو کوئی ادا کسی کیا پسند آ جائے ہے نا. ابھی ہمیں اعتکاف والوں میں وہاں تھوڑا بیان ہوگا, اور پھر آج فجر میں خاص بات ہے, فجر میں میرا بیان. مفتی نعیم صاحب بہت بڑے عالم اور شیخ بھی ہیں, پیر بھی ہیں, مرکز بھی آتے ہیں, آپ لوگ جانتے ہوں گے. کیا نام مفتی نعیم؟ نعیم میمن صاحب دارو کا تمالی, انہوں نے, وہ خود بھی پیر ہیں مگر چھوٹے پیر کو مجھے بلایا انہوں نے بیان کے لیے. فجر میں میرا وہاں بیان ہوگا, اعتکاف میں لوگ وہاں بیٹھے ہیں, وہ بڑے بڑے علماء وہاں آتے ہیں ماشاء اللہ, بہت بڑے عالم ہیں, اور مجھ جیسے نالائق کو وہاں بلایا بیان کے لیے. دیکھیے علماء کا اعتماد ہے نا, علماء جس شیخ پر اعتماد کریں وہ سچا شیخ ہوتا ہے. میں سچا نہیں ہوں, سچوں کا غلام ہوں, مگر صرف آپ لوگوں کو حسن زن کیونکہ بیان ہوتا رہتا ہے اس لیے بتا رہا ہوں کہ دیکھیے اتنے بڑے مفتی ہیں اور مشہور شخصیت ہیں, اتنے بڑے عالمی اور بہت متقی ہیں, نمازیں پڑھتے رہتے ہیں, بالکل اخلاص والے ہیں, مرکز بھی جاتے ہیں تو نفلوں میں لگے رہتے ہیں, الگ الگ رہتے ہیں. میں مشہور نہ ہو جاؤں مگر لوگ ان کو, اللہ والا کتنے آپ کو چھپانا چاہے اللہ تعالیٰ اس کو چھپا دیتے ہیں. کیسے پیارے ہیں وہ اور اتنے بڑے عالم ہیں. اور اب شیخ الاسلام مفتی تقی عثمانی صاحب رحمۃ اللہ علیہ سے اپنی اصلاح کا تعلق رکھتے ہیں. مولانا یوسف لدھیانی شہید رحمۃ اللہ کے خلیفہ ہیں, پیر بھی ہیں اور عالم بھی ہیں ماشاءاللہ, اور تبلیغ میں بھی جڑتے ہیں.
بہت عظیم و شان اللہ ان سے کام لے رہے ہیں تو انہوں نے اس فقیر کمال کو بیان کے لیے صبح بلایا ہے یہ ان کا بڑا پن ہے کہ بھائی کچھ آ کے آپ بیان کر دیجیے گا ہمیں بیان کرنا تو آتا ہی نہیں بڑوں کی باتیں سنا دیں تو اگر کسی کو پاس وقت ہو جو اعتکاف کے علاوہ ہو تو آنا چاہے تو آ جائے وہاں فجر میں بیان ہوگا چھوٹی کٹی میں جزاک اللہ دعا ہو گئی نا بس چلیں روزے والی کر کتابیں لے لیجیے گا بھائی چلیں السلام علیکم السلام علیکم آپ بھی اعتکاف میں
نہیں
اچھا آپ نہیں اچھا
سر مسجد کا نام بتائیں
مسجد کا نام قاسم مسجد
قاسم مسجد
کیا حال ہے بھائی نکلے ماشاء اللہ ماشاء اللہ نیند آ رہی ہے اس کو بخار بھی ہو رہا ہے کیا السلام علیکم السلام کیا حال ہے جناب پہلے سے اچھا 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 ماشاء اللہ شاباش بہت خوشی ہوئی بس السلام علیکم کیا حال ہے بھائی اچھا وعلیکم السلام بہت اچھی بات ہے جوانی اللہ میں فدا ہو رہی ہے آٹومیٹک السلام علیکم کیا حال ہے السلام علیکم کیا حال ہے بھائی خیریت سے دونوں ہاتھوں سے کیا حال ہے آپ بھی اعتکاف دعا میں یاد رکھیے گا وعلیکم السلام کیا حال ہے یہاں دیکھیں کسی کو کتاب نہ ملی ہو دے دیجیے یا کتاب نہیں ملی کسی کو لے لیں اس میں 27th شب کے بارے میں یہ یلو والی کتاب ہے نا یہی والی ہاں ٹھیک ہے آپ بھی دعا ہے السلام علیکم چلیں قرطبہ چلنا یا نہیں بس چلیں گھر تھوڑا آرام کر لیں انہوں نے بلایا تو تھا السلام علیکم آپ گاؤں میں یاد رکھیے گا ماشاء اللہ بہت خوشی ہوتی ہے آپ کو دیکھ کے محبت سے آپ ملتے ہیں اللہ آپ سے محبت فرمائے السلام علیکم ضرور ضرور اچھا بس چلیں چلیں چلتے ہیں نہیں گھر پہ تو بھائی میری حالت ایسی ہو رہی ہے جانا ہے چلیں
ہاں بیٹھے
کیوں
تھوڑا آرام کا بھی کرتا ہے صبح پہ ڈیوٹی ہے
ڈیوٹی بھی ہوتی ہے ہاں ہاں ٹھیک ہے جائیے سیری کر لے تو اچھا ہو جاتا
ہاں دل تو بہت ہے لیکن لائٹ کا تو مشغول ہے
اچھا اچھا ارے بھائی اس میں رہ گیا ریکارڈ